उनके बाद हमने एक दूसरे दौर की कौम उठाई, फिर उन्हीं में खुद इन्हीं की कौम के एक रसूल को भेजा जिन्होंने दावत दी कि अल्लाह की बंदगी इख्तियार करो, तुम्हारे लिए इसके सिवा कोई और माबूद नहीं, क्या तुम डरते नहीं हो? देखिए कितना प्यारा नुक्ता है नबी का, ये है तबलीग का खूबसूरत अंदाज। आधा मुंह प्यार से स्माइल करके बच्चे को ये बोले जुमला, तुम्हें डर नहीं लगता? देखिए एकदम कांपतेगा, माँ से ऐसे बोलते हैं, तुम्हें डर नहीं लगता? ये करते हैं, ये खाते हैं, ये पीते हैं, ये देखते हैं, तुम्हें शर्म नहीं आती? बस आधा जुमला बोल के आप हट जाएं उधर से, फिर उसके बदलते हुए रंग भी ना देखें, अकेला छोड़ दें लोगों को, आधा जुमला बोलें छोड़ दें, खुद सोचें, अकल है सबके अंदर होती है, हम बाज़ दफ़ा अकल मार देते हैं लोगों को सुना के ताने मेने। तो अल्लाह ताला के नबी की इस बात पे अमल लिखिए, और वो क्या है कि लोगों को ज्यादा नहीं झिझोड़ना, इतना नहीं पीसना कि वो शर्मिंदगी के मारे फिर अच्छी बात को भी वो इनकार कर दें, उसकी कौम के जिन सरदारों ने मानने से इनकार किया और आखिरत की पेशी को छुटलाया, जिनको हमने दुनिया की जिंदगी में आसूदा कर रखा था, वो कहने लगे ये शख्स कुछ नहीं मगर एक बशर तुम ही जैसा। वैसी बातें हर नबी की, वैसी बातें हर कौम की, सीधी सी बात है, अल्लाह हमें भी सीधी बात करने वाला बना दे। जो कुछ तुम खाते हो वही ये खाता है, जो कुछ तुम पीते हो वही ये पीता है। ये भी एक हर दौर का मसला है, लोग दीनदार को फरिश्ता समझते हैं, ये मर्चे तो नहीं खाते होंगे ना, ये फ्राई चीजें तो नहीं खाते हैं ना, वो तो गुनाहगार लोग खाते हैं, ये मीठा कहाँ खाएंगे, अस्तग़फिरुल्लाह, ये आइसक्रीम खाएंगे, औज़ु बिल्लाह, मैकडोनल्ड की आइसक्रीम। अल्लाह के बंदो जीने दो, दुनिया में बास लोगों ने एक एक्सट्रीम पे रखा कि मौलवी सिर्फ खाते ही हैं, और झूठे लतीफे बना दिए उनके नाम पे, और जो मुर्गी हराम कर दी और जो हलवा उनके नाम पे हराम किया, और दूसरी तरफ का जरा सा किसी को दीन में अच्छा खाते पीते पहनते उड़ते देखा, तकवा नहीं है ना इसीलिए खा रहे हैं, ये मुर्गी खाते ही वो हैं जो मुत्तकी नहीं होते, और ये पहनते ही वो हैं जो मुत्तकी नहीं होते, दिखावे का तकवा ना करें। ये भी लिखिए, अगर आप नेकियां ज्यादा करना चाहते हैं तो अपने आप को रूम टेम्परेचर पे रखें। मसलन आपको मैं छोटी सी मिसाल देती हूँ, बाहर गर्मी है, यहाँ पे एसी लगा भी हुआ है, लेकिन जब आप बाहर से आते हैं एकदम आपको खूब गर्मी लग रही होती है। अब एक तो कि मैं इसी हुलिये में जिसमें आपके सामने बैठी हूँ मैं इसी में बाहर से आ जाऊँ, तो ये बाहर वालों के लिए फितना होगा, और एक मेरे लिए फितना क्या होगा कि मैं उस अबाय में जो बाहर से आई निकाब में, मैं यहाँ आके निकाब में ही बैठ के पढ़ाने लग जाऊं कि आप सबके बाजी कितनी नेक हैं और कितनी अच्छी लग रही हूँ, मुत्तकिया लग रही हैं। अगर मैंने अपने आप को रिलैक्स करने के लिए अपना अबाया उतार दिया, अपना निकाब उतार दिया, वो स्कार्फ जो मुझे बाहर के हालात के मुताबिक ठीक लगता है या नहीं लगता उतार दिया, तो क्या ये मेरे तकवे में कमी की अलामत होगी? याद रखिए, जो करें अपने लिए करें, दूसरों को ना दिखाएं, दिखावे के लिए करेंगे तो गलती होगी। तो यही बात यहां हमें समझ आ रही है कि नबियों को उन्होंने बिल्कुल हाल से बेहाल देखना चाहा, और यकीन करें आज हम जिसको हाल से बेहाल देख के कहते हैं बड़ा अल्लाह वाला है, इतनी पहुंची हुई बेचारी को कंघी करने की होश ही नहीं है, फुर्सत ही कोई नहीं है, ये तो जिस तरह होती उड़ के चल पड़ती है। तो हमेशा याद रखिए कि नबियों के साथ लोगों ने इसी किस्म की बातें की, फिर कहने लगे अगर अब तुमने अपने ही जैसे एक बशर की इताअत कबूल की तो तुम घाटे ही में रहे, ये तुम्हें इत्तला दिया करता है कि जब तुम मरकर मट्टी हो जाओगे और हड्डियों का पिंजर बन जाओगे, इस वक्त तुम कब्रों से निकाले जाओगे, बईद, बिल्कुल बईद, ये वादा जो तुमसे किया जा रहा है, यानी ये नहीं होके रहना, ऐसी झूठी बातें हैं, जिंदगी कुछ नहीं मगर बस दुनिया की जिंदगी। आज भी बोलते हैं ईट ड्रिंक बी मैरी, ईट कीट एंड रिपीट, खाओ पियो और बस रोज रिपीट करो, फास्ट फॉरवर्ड दबाओ और कभी रिवाइंड दबाओ, यही जिंदगी का मकसद है का नहीं, ये इनकी गलती थी। क्या कहते थे, इन ही इल्ला हयातुना दुनिया नमूतु वमा नहनु बिमबूसीन, जिंदगी कुछ नहीं मगर बस यही दुनिया की जिंदगी। आज इस लोगों ने कई लोगों को दुनिया का गुलाम बना दिया, उसी के पीछे मरते रहते सारा दिन, उसी को सजाते संवारते लेते हासिल करते रहते हैं, कहा नहीं यही हमको मरना और जीना है। खुद से पूछिए क्या मेरी जिंदगी अपने अमल के एतबार से यही तो नहीं दिखा रही कि बस इधर ही जीना है, इधर ही मरना है? क्या मुझे अपने बच्चों के सिर्फ दुनिया के जीने मरने की फिक्र है? और हम हरगिज उठाए जाने वाले नहीं, अल्लाह हमें आखिरत के लिए जीने वाला बना दे। इन हुआ इल्ला रजुलुन, रह गया ये शख्स, तो ये शख्स अल्लाह के नाम पर महज झूठ घड़ रहा है। देखिए दुनिया परस्त लोगों को नबियों की बातें इसी तरह झूठ लगती हैं, और हम कभी इसकी मानने वाले नहीं। ठिठाई देखिए, कहते कर लो जो कहना है कह लो, हम नहीं मानेंगे, कितना गुस्सा आएगा आपको अपने बच्चे पे अगर आपको कहे जो कहती हैं कह ले, मैंने कौन सा मानना है? और एक बच्चा कहेगा अल्लाह ना करे दो कह देंगे, चार होंगे चार, نبیوں کو سینکڑوں ہزاروں نے ایک ہی جملہ بولا، کہتے رہو ہم نہیں مانیں گے، لیکن نبی لگے رہے کیونکہ ان کو اپنی نیکیوں کی فکر تھی. تو نیکیوں میں آگے باقی ہے، پچھلی نیکیاں ختم، نیکی کر دریا میں ڈال، آگے چلتے جائیں. رسول نے کہا اے رب ان لوگوں نے جو میری تکذیب کی ہے اس پر اب تو ہی میری نصرت فرما. جواب میں ارشاد ہوا قریب ہے وہ وقت جب یہ اپنے کیے پر پچھتائیں گے. آپ اس درد کو محسوس کریں، کبھی آپ بچوں میں مستی دیکھیں نا تو آپ کہتی ہیں ایک وقت آئے گا یہ پچھتائے گا. اب یہ پڑھتا نہیں ہے نا، کل جب یہ بالکل بے روزگار ہوگا اور بالکل بیکار ہوگا اور چار بندوں میں نہیں بیٹھ سکے گا تو پچھتائے گا. یہی درد نبیوں کو ہوتا ہے. اور یاد رکھیے آپ کو جتنی دین کی سمجھ آتی ہے اتنا ہی زیادہ آپ عام لوگوں کی محفلوں میں مس فٹ فیل کرتے ہیں. کیوں؟ وہ ہنس رہے ہیں آپ رو رہے ہیں، وہ خوش ہو رہے ہیں آپ کہتے ہیں یہ خوش ہونے کی کوئی بات ہے، وہ اللہ کو ناراض کر کے خوش ہو رہے ہیں، آپ وہاں بیٹھے سوچ رہے ہوتے ہیں کہ اللہ کو ان پہ غصہ کتنا آ رہا ہے کہیں عذاب بھی نہ گر جائے. تو پھر معیار بدل جاتے ہیں. اللہ ہمیں یہ نبیوں کی نظر دے دے. آخر کا ٹھیک ٹھیک حق کے مطابق ایک ہنگامہ عظیم نے ان کو آ لیا، ہم نے ان کو کچرا بنا کر پھینک دیا. دور ہو ظالم قوم. اللہ تعالیٰ ہمیں اس برے انجام سے بچا کر رکھے. اور آپ کہتے ہیں کہ نبی صلی اللہ علیہ وسلم کی امت پہ تو ایک خاص رحمت ہے، آپ نے دعا بھی مانگی تھی، پچھلی پوری پوری قومیں تباہ ہو گئی جیسے کچرے کو آگ لگا کے پھینک دیا جاتا ہے. پھر ہم نے ان کے بعد دوسری قومیں اٹھائیں، کوئی قوم نہ اپنے وقت سے پہلے ختم ہوئی نہ اس کے بعد ٹھہر سکی. پھر ہم نے پے در پے اپنے رسول بھیجے، جس قوم کے پاس بھی اس کا رسول آیا اسے اس نے جھٹلا دیا، اور ہم ایک کے بعد ایک قوم کو ہلاک کرتے چلے گئے، حتیٰ کہ اب ان کو بس افسانہ ہی بنا دیا، یعنی ان کی باتیں ہی رہ گئیں. پھٹکار ان لوگوں پر جو ایمان نہیں لاتے. دیکھیں ایمان کی بات ہے، ایمان نہیں ہے کوئی عمل نہیں ہوگا. کتنے دن دنیا میں راج کیا، کل کچھ نہ رہا. پھر ہم نے موسیٰ اور ان کے بھائی ہارون علیہ السلام کو اپنی نشانی اور کھلی سند کے ساتھ فرعون اور اس کے سلطنت والوں کی طرف بھیجا، مگر انہوں نے تکبر کیا اور بڑی دوں کی، یعنی نہ مانیں گے، لیے دیے رہے. کہنے لگے کیا ہم اپنے ہی جیسے دو آدمیوں پر ایمان لے آئیں، اور آدمی بھی وہ جن کی قوم ہماری بندی ہے. یہ اور مشکل ہوتا ہے جب غریب گھر کا آپ ہی کے ڈرائیور کا بیٹا جب امام بن جائے، آپ کہیں یہ تو اس کا تو باپ ہمارا ڈرائیور تھا، یہ ہماری ماسی کی بیٹی اب یہ ہمیں قرآن پڑھائے گی. تو یاد رکھیں یہ بھی ایک مینٹیلٹی ہے، اپنے سے سٹیٹس سے نیچے بندے سے لوگ دین بھی نہیں سیکھنا چاہتے. اور یہ حکمت ہوتی ہے کہ اگر آپ ذرا متکبرین میں جا رہے ہیں تو آپ بھی ان کے لیول پہ جائیں، تاکہ کہیں ہر وقت ان کو آپ کے حال لولیا اور کپڑوں سے یہی نہ فیل ہو کہ ان کو تو کپڑے نہیں پہننے آتے تو ان کو دین کیا آتا ہوگا. تو یہ بھی ایک نبیوں کے ساتھ لوگوں کی بہت بڑی بات تھی کہ یہ غریب چھوٹے گھر کے لوگ ان کی باتیں کیوں مانتے ہیں. بس انہوں نے دونوں کو جھٹلا دیا اور ہلاک ہونے والوں میں جا ملے، اور موسیٰ علیہ السلام کو ہم نے کتاب عطا فرمائی تاکہ لوگ اس سے رہنمائی حاصل کریں کہ اتری تورات ہدایت لی جائے. اور ابن مریم اور ان کی ماں کو ہم نے ایک نشانی بنایا اور ان کو ایک سطح مرتفع یعنی بلند سطح پر رکھا جو اطمینان کی جگہ تھی، اور چشمے اس میں جاری تھے، بیت اللحم کی طرف اشارہ ہے جہاں حضرت عیسیٰ علیہ السلام پیدا ہوئے تھے. حکم کیا ہے؟ یا ایھا الرسل من الطیبات وعملوا الصالحا. ہائی لائٹ کیجئے گا، اے پیغمبرو کھاؤ پاک چیزیں اور عمل کرو صالح. آپ کو مجھے عمل صالح کرنے ہیں، نیکیوں میں دوڑ لگانی ہے. جو کچھ بھی تم کرتے ہو میں اس کو خوب جانتا ہوں، یہ تمہاری امت ایک ہی امت ہے اور میں تمہارا رب ہوں، بس مجھے سے تم ڈرو. کیا پتا چلا کہ رزق حلال نیکیوں کا دروازہ کھولتا ہے. لکھ لیجئے یہ جملہ بھی، نیکیاں تب ہی ملتی ہیں جب پیٹ میں اچھی چیز ہے. جیسے اچھی گاڑی تب چلتی ہے اچھا جھٹکوں کے بغیر جب اچھا پیٹرول ہو. کچرے والا پیٹرول ہو نا تو پھر گاڑیاں اس طرح سے نہیں چلتی. پیٹ میں جو جاتا ہے یہی آپ کے میرے پاس آتا ہے. اور پیغمبروں کو کیا حال تھا؟ اللہ کے نبی صلی اللہ علیہ وسلم رزق حلال کا کتنا اہتمام کرتے تھے. ایک مرتبہ کا واقعہ کہ آپ پیاسے تھے، بھوکے تھے، آپ کے گھر میں کسی ایک گھر سے دودھ کا پیالہ آیا تو لانے والی جو بھی تھی اس نے جب پیش کیا تو آپ نے کہا نہیں، جاؤ پہلے ان سے پوچھ کے آؤ کہ یہ دودھ کہاں سے آیا ہے. وہ گئی، واپس آئی، پوچھ کے کہنے لگی، وہ کہتی ہے کہ آپ فکر نہیں کریں، یہ میں نے اپنی بکری سے دودھ دھویا ہے، یعنی کوئی چوری کا یا دھوکے کا مال نہیں ہے. کہا پھر جاؤ اور پوچھو کہ یہ بکری کہاں سے آئی ہے. پھر گئے، وہ گئی اور جا کے کہا، اس نے کہا یہ میری اپنی بکری ہے، میں نے کسی سے چوری نہیں کی، چھینی نہیں، یہ میری ہے. خیر اس کے بعد جب تسلی ہوگی آپ نے اس دودھ کو پی لیا. اگلا دن گزرا تو وہ عورت آ گئی جس نے آپ کو دودھ کا پیالہ پیش کیا تھا، کہنے لگی اللہ کے نبی میں نے آپ کو دودھ بھیجا، آپ نے اتنی لمبی چوڑی بات کر دی. پھر آپ نے کہا کہ اس لیے کہ پیغمبروں کو ہمیشہ یہ حکم دیا جاتا ہے کہ کھاؤ تو حلال کھاؤ. تو جب پیغمبروں کو حلال کا حکم ہے تو امت کو کیا حال ہوگا؟ بہت بڑی رکاوٹ آج نیکیوں کی دوڑ میں رزق کے حلال نہ ہونا ہے. ہڈنلی اور اپیرنٹلی, ظاہراً یا چھپا ہوا کوئی طریقہ اگر ہمارے رزق میں ایسا آ جاتا ہے نا, تو یاد رکھیے کہ اس دو علامات ہیں اپنے سورس آف انکم کو چیک کرنے کی. نمبر ایک, نیکیوں کی سپیڈ کم ہونے لگتی ہے. کبھی پیٹ میں کوئی ایسا لقمہ چلا جائے اسے نماز میں سستی ہوگی, ازما کے دیکھ لیں. اور دوسری یہ کہ اولادیں نافرمان ہو جاتی ہیں. جب ہم اللہ کی نافرمانی کرتے ہیں ہمارے چھوٹے ہمارے نافرمان ہو جاتے ہیں. اللہ تعالیٰ آپ کو مجھے اصلاح کی توفیق دے. اب نبیوں کا تو یہ عمل تھا, لیکن وَإِنَّهَذِهِ أُمَّتُكُمْ أُمَّةً وَاحِدَةً رَبُّكُمْ فَاتَّقُونَ. مگر بعد والوں نے کیا کیا, فَتَقَطَّعَ أَمْرُهُمْ بَيْنَهُمْ زُبُرًا. مگر بعد میں لوگوں نے اپنے دین کو آپس میں ٹکڑے ٹکڑے کر لیا, ہر گروہ کے پاس جو کچھ ہے اسی میں وہ مگن ہے. اچھا تو چھوڑو انہیں, ڈوبے رہیں اپنی غفلت میں ایک خاص وقت تک کے لیے. کیا کیا قوموں نے؟ پک اینڈ چوزی ہو گئے, کچھ لے لو کچھ چھوڑ دو. جب دین کا کچھ لیں گے اور کچھ چھوڑیں گے, یاد رکھیے امت فرقوں میں بٹے گی. پورے قرآن اور پورے سنت کو لے لیجئے, انشاءاللہ جڑے رہیں گے. اب آگے پارے کا خاص طور پہ جو ہمارا میسج ہے وہ ان آیتوں میں بہت خوبصورت طریقے سے ہے. اَيَحْسَبُونَ أَنَّمَا نُمِدُّهُمْ بِهِ مِنْ مَالٍ وَبَنِينَ. کیا یہ سمجھتے ہیں کہ ہم جو انہیں مال اور اولاد دیے جا رہے ہیں تو گویا انہیں بھلائیاں دینے میں سرگرم ہیں؟ یعنی نافرمانیوں کے باوجود دولت بھی اور اولاد بھی بڑھتی جا رہی ہے, نسلیں بڑھتی جا رہی ہیں؟ نہیں, اصل معاملے کا ان کو شعور نہیں. حقیقت میں تو جو لوگ اپنے رب کے خوف سے ڈرنے والے ہوتے ہیں, جو اپنے رب کی آیات پر ایمان لاتے ہیں, جو اپنے رب کے ساتھ کسی کو شریک نہیں کرتے, اور جن کا حال یہ ہے کہ دیتے بھی ہیں تو جو کچھ دیتے ہیں اور دل ان کے خیال سے کانپتے رہتے ہیں. کہ ہمیں اپنے رب کی طرف پلٹنا ہے, وہی ہیں بھلائیوں کی طرف دوڑنے والے اور انہیں سبقت کر کے ان کو پا لینے والے. حضرت عائشہ صدیقہ رضی اللہ عنہ نے اس آیت پہ اللہ کے نبی سے پوچھا, اللہ کے نبی یہ کون لوگ ہیں؟ یہ وہ ہیں جو چوریاں کرتے ہیں, جن سے زنا ہو جاتا ہے پھر ڈرتے ہیں, گناہ کر کے ڈرتے ہیں. تو آپ نے بڑے پیار سے کہا, اس صدیق کی بیٹی صدیقہ. اس سے مراد گناہ گار لوگ نہیں ہیں کہ گناہ کر کے ڈریں, اس سے مراد وہ لوگ ہیں جو نیکیاں بھی کرتے ہیں اور اللہ سے ڈرتے ہیں. قبول ہوئی ہے کہ نہیں؟ تو نیکی کر کے ڈرنا ہے پارے کا تھیم. اپنی نیکی کو چھپانا ہے اور ڈرنا ہے. میں آپ کو مثال دیتی ہوں, آپ کو بالکل بات واضح ہو جائے گی. کسی بہت من پسند شخصیت کے لیے کچھ پکائیں, ہے بھی پیارا ہے بھی بڑا ہے, دنیا میں بھی اعلیٰ سٹینڈرڈ کا, آخری وقت تک کیا فکر لگاتا ہے؟ ان کو پسند آ جائے, وہ کھا لے. بالفرض آپ نے سجایا اور واپس ویسے کا ویسا چلا گیا, غم کیا تھا؟ ٹھیک نہیں تھا, اچھا نہیں تھا, بس اسی کو لے لیں. کسی کو بھی کوئی گفٹ بھی دیتے ہیں نا, سب سے زیادہ فکر یہ ہوتا ہے کہ پسند آ جائے. تو آپ اور میں یہ جو نیکیاں کر رہے ہیں یہ کیا ہیں؟ یہ تحفے ہیں. لوگوں کو پسند کرانے ہیں, اللہ کو پسند کرائیں. یا ہم محاسبہ بھی کرتے ہیں, کیا جان بوجھ کے اپنی نیکیوں کو ظاہر کرتی ہوں؟ پہلا درجہ, بدترین درجہ. دوسرا, کیئر لیس ہوں, ہو جائے پتا دوسروں پھر کیا ہوا, چلو کچھ اللہ کو کچھ لوگوں کو نہیں. اللہ کے نبی کے پاس ایک شخص آیا کہ اللہ کے نبی ہم جہاد فی سبیل اللہ کرتے ہیں. دل میں ارادہ اللہ ہی کے لیے کرنے کا ہوتا ہے, بٹ دل میں آتا ہے کوئی بات نہیں لوگ بھی دیکھ لے, تو کیا یہ فی سبیل اللہ؟ فرمایا یہ فی سبیل اللہ نہیں ہے. فی سبیل اللہ کام صرف وہ ہے جس میں بندہ لوگوں سے بے نیاز ہو کر صرف اور صرف اللہ کے لیے کرے. تو اپنی نیکیوں کو ہوا لگنے سے بچائیں. کیڑا لگ جاتا ہے, ہوا لگ جاتی ہے, جھونکیں پڑ جاتی ہیں نیکیوں کی, کانپتے رہیے کانپتے رہیے. جب کانپیں گے دیکھیے کتنی پیاری بات ہے, اولائک یسارعون فی الخیرات, وہ پھر نیکیوں میں بھاگتے ہیں. آپ دیکھیے دوڑ کا کبھی مقابلہ تو دیکھا ہی ہوگا, ٹی وی پہ دیکھا ہوگا, ریس ہوتی ہے, کیا ہوتا ہے, ایک پیچھے کھڑا ہوتا ہے ان کا کمانڈر کہہ لیجئے یا اتنی زبان میں ان کا لیڈر کہہ لیجئے, اور وہ ایک وسل دباتا ہے یا ایک اشارہ کرتا ہے تو سب دوڑ پڑتے ہیں. اولمپک گیم دیکھے ہوں گے کبھی آپ, ذرا ان کی ہسٹری پڑھ کے دیکھیے, اتنی ہدایات اللہ کی بنا, اتنی انسٹرکشنز اللہ کی بنا, کئی سال پہلے سے لوگ الیکٹ ہو جاتے ہیں. और उनकी ट्रेनिंग शुरू हो जाती है। अपने कोच से ए टू जी छोटी छोटी बातें लेते भी हैं और उसके बाद उसको फॉलो भी करते हैं, डिसिप्लिन सिखाया जाता है। उनका वेट चेक करते हैं, वेट वॉचिंग करते हैं पहले, ये मोटा हो गया तो ये नहीं चल सकेगा, हम इस पे इतना पैसा किलो है, क्योंकि उधर लाखों डॉलर्स के पैसे मिलने हैं बाद में। शहर तो 5-5 साल बाद के लिए तैयार है, दुबई बन रहे 2-4 साल बाद के लिए, पिछले 2 साल से वहां तैयारियां हो रही हैं। नॉर्वे में एक पूरी जगह है कि शहर है कि जहां आज से कुछ साल पहले ओलंपिक हुआ था, तो किसी ने विजिट कराया, हमें तो सारी हिस्ट्री सुनाई कि सिर्फ ओलंपिक गेम्स के लिए ये सारा कुछ इतने साल पहले बना। जब दुनिया की रेस में कोई आगे जाए तो इतनी तैयारियां, इतनी वेट वॉचिंग, इतनी इंस्ट्रक्शंस, इतना कुछ। तो जब आपने, मैंने नेकियों में दौड़ लगानी है, जो मुझे नेकी लगी वही नेकी है, जिधर मुंह चला चल पड़े उठ के मुंह उठा के। तो याद रखिए इसमें भी पैगाम है। और एक छोटी सी बात कहूं, एक छक्का लगाता है सारी टीम की जीत होती है। कभी नहीं कहेंगे फलान जीता, आप कहते पाकिस्तान जीता। नेकियों में जब टीम वर्क होता है, इंस्ट्रक्शंस को फॉलो किया जाता है, तो ये नहीं देखा जाता कि किसने ज्यादा किया किसने कम किया। हालात फर्क है, सलाहियतें फर्क है। आज उम्मत बस उभर जाए, हमारा नाम कोई ना दे, हमारी ख्वाहिश है कि उम्मत उभर जाए, मुसलमानों को इज्जत मिल जाए। कोई जरूरी है कि मेरे नाम के से लिखा इन्होंने उम्मत को ऊंचा किया, इनका नाम लिख दो जाके दुनिया की किताबों में। फिर वही बात है कि नेकियां करते जाएं, दरियाओं में डालते जाएं। अल्लाह से दुआ कीजिए कॉम्पिटिशन करें तो हम नेकियों में करें, बट तमाशा ना बने, नेकियों के इश्तेहार ना बनाए। आप देखिए खिलाड़ी अपने से अगले को देखता है, ना कि अपने पिछले को। आपने, मैंने नेकियों में किसको देखना? आपने फरमाया दीन के मामले में अपने से आगे को देखो, लोग क्या कुछ कर रहे हैं, और दुनिया के मामले में अपने से नीचे को देखो कि कोई बात नहीं मैं दूसरों से अच्छा हूं। हमारा हाल ही उलट है। नेकियों में दूसरे की नेकियों को नागवारी से देखना, याद रखिए ये इस बात का ऐलान है कि तज़किया नहीं हुआ, यहां अमल का नुक्ता लिखते हैं, मुहासबा। अपनी नेकी तो मुझे खुशी देती है, दूसरे की नेकी मुझे क्या देती है? रकाबत पैदा होती है, दिल में कीना आता है, इन्होंने नेकी करनी थी, इन्होंने पहले कर ली, इन्होंने ये कर लिया, तो ये चीज है। तो फिर जरूरत है कि हम अपनी इसलाह करें। आपको जैसे अपनी नेकी खुशी दे, दूसरे की भी दे। आप और मैं चाहते हैं ना उम्मत की इसलाह हो, कुछ की मेरे हाथों हो गई तो कुछ की किसी दूसरे जमात के हाथों हो गई, तो किसी की तीसरे उस्ताद के हाथों हो गई, मुझे क्या करना चाहिए? अल्लाह तेरा शुक्र है सबकी, सब इसलाह के काम में लगे हुए हैं। और साथ ही अल्लाह ने इंसान की कमजोरियों का तस्करा कर दिया, उसकी लिमिटेशंस का, वला नुकल्लिफ नफ्सन इल्ला वुसअहा, और हम किसी शख्स को उसकी ताकत से ज्यादा तकलीफ नहीं देते। अल्लाह हमारी ताकत बढ़ा दे। अच्छा, हम पहले से अपने आप को वीक समझ लेते हैं, हालांकि हम इतने वीक नहीं होते हैं। देखा करें, मेरी दीन के लिए भाग दौड़ और दुनिया के लिए भाग दौड़ सेम है तो वो है आपकी लिमिट, लेकिन दीन के काम की स्पीड और दुनिया के काम की स्पीड देख लें। दीन के लिए निकलना और दुनिया के लिए निकलना, मैं अक्सर लोगों को देखती हूँ नमाज बैठ के पढ़ते हैं और किचन में घंटों खड़े खाना पकाते हैं। नमाज पढ़ते वक्त वो रुकू सुजूद भी ठीक नहीं कर पाते और दुनिया में इतनी भाग दौड़ है, घर के काम उसी स्पीड से करती हूँ। मैं कहती अब इनको क्या हुआ? ये वही है जो भी खड़ी खड़ी बैठ गई, हाय नमाज नहीं पढ़ी जाती और झुका नहीं जाता, बैठ के कुर्सी पे पढ़नी है, 10 दफा खाने पकाते हुए झुकती हूँ, उनको पता भी नहीं चलता पैशन बना होता खाना पकाना। तो आप और मैं अपने लिए एक क्राइटेरिया रखें, जिस शौक और जौक से अपनी जाती जिंदगी के काम करती हूँ उसी से दीन के करती हूँ। और एक छोटी सी बात कहूँ, शिकवे करने किसी को अच्छे नहीं लगते। आप खाने की 4 चीजें पकाएं या 6 पकाएं, घर आए मियाँ और बच्चे और मेहमान शुरू हो जाए, थक गई, टूट गई, टांगों में खलियां पड़ गई, खाएंगे? मेरे सामने कोई करे मेरे तो मुझसे एक लुकमा ना निकले, हाय ये क्यों थकी इतना, मुझे खजूर ही दे देती। इसी तरह जब दुनिया वाले नहीं पसंद करते ना कि रोना रोया जाए, तो दीन के काम में भी ना रोए, क्योंकि अल्लाह देखता है। अब हम अल्लाह के थोड़े बहुत काम कर रहे हैं और थक गए, वक्त में बरकत नहीं, होश नहीं, कल से घर में ये हो गया, सो नहीं सके, जाग नहीं सके, खा नहीं सके, लोगों ने कहा ना हम आपसे बगैर ही अच्छे। तो हु नीड्स एनिमीज इफ दे हैव फ्रेंड्स लाइक यू। तो अपने आप को हमेशा अंदर रखे, क्या हुआ तकलीफ हुई तो क्या हुआ, अल्लाह ताला कबूल करेगा। फिर इसके बाद फरमाया हमारे पास एक किताब है जो हर एक का हाल ठीक ठीक बता देने वाली है। 3 सेकंड गौर, कोई किसी को ना देखे और अल्लाह को गलती नहीं लगती। अल्लाह के अकाउंट्स में नाम नंबर चेंज नहीं होते, कोई लास्ट नेम चेंज होने से उसका बिल कहीं और नहीं पहुंच जाता। तो मेरा आपका सारा बायोडाटा, मेरी CV, मेरी रिपोर्ट अल्लाह के यहाँ मौजूद है, सिर्फ दिखावे के लिए लोगों को के। आप देखिए आप यहाँ कितने लोग आते हैं, मुझे तो परवाह भी नहीं है इसकी, रोज देख के आंखें ठंडी होती हैं। मैं आपसे कहूँ बस 20 लोगों से कहें सिर्फ एक फेरा लगा दें और फिर चले जाएं, क्यों कि इधर 20 लोगों का इजाफा हो जाए। ला हौला वला कुव्वत इल्ला बिल्ला, इस शहर से निकलने की जरूरत है, फिर नेकियों के पौधे पे बहार आएगी इंशाल्लाह। हेड काउंट के साथ मसला है, हाँ खुशी बहुत होती है। आज रात एक ऐसी जगह नमाज के लिए अल्लाह ने भेजा कि मैंने 10 जगह शायद ये बात शेयर की है कि मुझे ऐसे लग रहा है मैं हरम में तरावियां पढ़ के आई हूँ। और मैं आप सब पाकिस्तानी देसी बहनों को भी ये कहूंगी, आप प्यार से मैंने नाम लिया है, हमारे देसी कल्चर में औरतों का मस्जिदों में उस तरह जाना नहीं है जैसे माशाल्लाह हमारी प्यारी सोमाली सिस्टर, अरब सिस्टर जाती हैं। बिल्कुल ऐसे लग रहा था कि हरम के बाहर जो रश है, और मेरा ख्याल है कम से कम 2-3 हज़ार औरत थी मस्जिद में, और मर्दों में तो शायद टोटल मिला के 7-8 हज़ार लोग होंगे। सड़कों पे लोग, रोड्स पे गाड़ियां फंसी हुई है, स्टक हो रहे, और ईमान मिल रहा है, मजा आ रहा है, जगह तंग है पर मजा आ रहा है। क्यों? क्योंकि हम दूसरों को देख कर खुश होते हैं। तो ज्यादा को आता देख कर खुश हो, लेकिन कम का आना देख कर अपने हौसलों का टूटना ना सोचें। अल्लाह ताला हमें अल्लाह के ही फिगर्स पे मुतमईन कर दे। फरमाया वो अपने ये करतूत किए चले जा रहे हैं, ये अपने ये करतूत किए चले जाएंगे, यहां तक कि जब हम इनके ऐश परस्त लोगों को अजाब में पकड़ लेंगे तो फिर ये डकारना शुरू कर देंगे। जरा लफ्जों को देखिए, मुझे कोई नरम लफ्ज ही नहीं मिल रहा, इसका चेंज करना चाह रही हूँ ट्रांसलेशन। लेकिन इजाहुम यज अरून, जरा किसको कहते हैं, जरा आप डिक्शनरी में जाके आज खोल के पढ़िएगा, आपको अंदाजा होगा। जब अल्लाह की नाफरमानियों में भाग दौड़ होती है और फिर अल्लाह की पकड़ आती है ऐश परस्तियों से, फिर चीखें निकलती हैं। और जवाब सुनिए, ये तो बस मैं तो आयते ही पढ़ लूं, इसकी तो बहुत है, क्योंकि अल्लाह जाने अल्लाह के बंदे क्या होता है। कहा जाता है बंद करो अपनी फरियाद ओ फुहां, हमारी तरफ से अब तुम्हें कोई मदद नहीं मिलनी। नाफरमानियों को एंजॉय करते थे, अब मजा चखो। मेरी आयत सुनाई जाती थी तो तुम रसूल की आवाज सुनते ही उल्टे पांव भाग निकलते थे, अपने घमंड में इसको खातर ही में ना लाते थे। एक एक जुमला मुहासबे का है। अपनी चौपालों पर इस पर बातें छांटते थे और बेकार बातें घड़ते थे, उनकी चौपालें थी आज हमारे लॉन्जीज हैं। अल्लाह हमें हिदायत दे। तो क्या इन लोगों ने कभी इस कलाम पर गौर नहीं किया, या वो कोई ऐसी बात लाया है जो कभी इनके बड़ों के पास ना आई थी? क्या ये अपने रसूल से कभी के वाकिफ ना थे कि अनजाना आदमी होने के बायस इससे भिदकते हैं? क्या है, यानी ऐसे लग रहा है अल्लाह वजह पूछ रहे, वजह बताओ क्या है, और वजह कोई नहीं मिल रही। या इस बात के कायल हैं कि वो मजनू है? नहीं, बल्कि असल मसला, इसको बड़ा बड़ा लिख लें या हाईलाइट ही कर लें, असल इनका इस नबी से दूर रहना क्या है, क्योंकि बल्कि वो हक लाया है और हक ही इनकी अक्सरियत को नागवार है। अक्सर लोग हक से रिएक्ट करते हैं, जैसे आप कहते हैं ना रिएक्शन हो जाता है। हक अल्लाह है, अल्लाह की बात हक है, अल्लाह के नबी हक थे। दुआ कीजिए अल्लाह हमें हक परस्त कर दे, हक के साथ जुड़ने वाले बना दे। और अल्लाह ताला कहते हैं और अगर हक कहीं इनकी ख्वाहिशात के पीछे चलता तो जमीन और आसमान और इसकी सारी आबादी का निजाम दरहम बरहम हो जाता। नहीं बल्कि हम इनका अपना ही जिक्र इनके पास लाए हैं और हम अपने जिक्र से मुंह मोड़ रहे हैं। क्या पढ़ा था पीछे, फी ही जिक्र को। तो उस बात यह है कि अक्सर लोगों को अल्लाह का दीन क्यों बुरा लगता है, क्योंकि वो इनकी ख्वाहिशों से टकराता है और ख्वाहिशों के पीछे लगने वाले हक और हक फैलाने वालों के दुश्मन बन जाते हैं। क्या तो इनसे कुछ मांग रहा है? आपको सूरत के मिजाज से भी समझ आ रहा होगा कि ये नबी सल्लम की जिंदगी के किस दौर की सूरत है। समझ ही नहीं आ रही कि ये नबी को हो, कि ये क्यों हमारे इतने लाड देख रहा है। तो अल्लाह ताला अब कह रहे हैं कि जरा इनसे पूछो तुम्हें इतना मसला क्या है, क्या तू इनसे कुछ मांग रहे? तेरे लिए तो तेरे रब का दिया ही बेहतर है और वो बेहतरीन राज़िक है, तू तो इनको सीधे रास्ते की तरफ बुला रहा है, ये है असल प्रॉब्लम। मगर जो लोग आखरत को नहीं मानते वो राह रास्त से हट कर चलना चाहते हैं। आपको लग नहीं रहा ये आज के दौर की आयतें? सीधे रास्ते पे चलना मुश्किल है, इसलिए किताब ना पढ़ो। किताब पढ़ी फिर डर लगेगा, किताब पढ़ी फिर गिल्ट होगा, फिर शर्मिंदगी होगी, فرمایا اگر ہم ان پر رحم کریں اور وہ تکلیف جس میں یہ آج کل مبتلا ہیں دور کر دیں تو یہ اپنی سرکشی میں بالکل ہی بہک جائیں گے. اللہ ہمیں بہکنے سے بچائے. وَلَقَدْ أَخَذْنَاهُمْ بِالْعَذَابِ, ان کا حال یہ ہے کہ اگر ہم نے ان کو تکلیف میں مبتلا کیا پھر بھی اپنے رب کے آگے نہ جھکے اور نہ عاجزی اختیار کی. یعنی کچھ لوگ مصیبتوں اور بیماریوں سے بھی سبق نہیں لیتے. کسی نے کہا کہ کتنے سال سے بیٹھ پہ ان کی بڑی نماز پھر بھی نہیں پڑھتی, اور میں بھی ایسے چند لوگوں کو جانتی ہوں. پہلے ویسے نہیں پڑھتی تھی, اب کہتی ہیں میں پاک نہیں ہوں, میرے سے نہیں جھکا جاتا. بستر پہ ڈکارتی کراہتی رہیں گی, نماز نہیں پڑھیں گی. اللہ یہی کہہ رہے ہیں کہ ان کو تو مصیبتوں نے بھی نہیں توڑا, نعمتوں اور عیشوں میں تو یہ پھر موج مستی میں تھے. البتہ جب نوبت یہاں تک پہنچ جائے گی کہ ہم ان پر سخت عذاب کا دروازہ کھول دیں تو یکا یک تم دیکھو گے کہ اس حالت میں یہ ہر خیر سے مایوس ہیں. ایسے نہیں لگ رہا کہ اللہ تعالیٰ آپ کو مجھے آبزرو کر رہے ہر وقت. تو دعا کیجئے کہ اللہ ہمیں عذاب کی بجائے کتاب سے ہی ہدایت دے دے. لکھ لیں, جو کتاب سے ہدایت نہیں لیتے ان کو پھر بیماریوں سے ہدایت لینے کا موقع دیا جاتا ہے. وہ اللہ ہی تو ہے جس نے تمہیں سننے اور دیکھنے کی قوتیں دی اور سوچنے کو دل دیے. ذرا سوچیں اپنی آنکھوں کانوں کو, دل کو سوچیں. لیکن قلیل ما تشکرون, مگر تم لوگ کم ہی شکر گزار ہوتے ہو. وہی تو ہے جس نے تمہیں زمین میں پھیلایا, پھر کسی کی طرف تم سمٹے جاؤ گے. وہی زندگی بخشتا ہے, وہی موت دیتا ہے. گردش لیل و نہار اسی کے قبضے قدرت میں ہے. کیا تمہاری سمجھ میں یہ بات نہیں آتی؟ مگر یہ لوگ وہی کچھ کہتے ہیں جو ان سے پہلے کہہ چکے. یہ کہتے ہیں کیا جب ہم مر کر مٹی ہو جائیں گے اور ہڈیوں کا پنجر بن کر رہ جائیں گے تو کیا پھر ہم کو پھر زندہ کیا جائے گا؟ ہم نے بھی یہ وعدے بہت سنے ہیں اور ہمارے باپ دادا نے بھی بہت سنے. یہ محض افسانہ ہائے پارینا, یعنی پرانی باتیں. آج بھی لوگ کہتے ہیں 1400 سال پرانی کتاب پڑھ رہے ہو, یہ دیکھو وہ. پرانے ڈرامے اچھے لگتے ہیں, پرانی فلمیں ابھی بھی اچھی لگتے ہیں, پرانے ہیرو ہیروئنز ابھی بھی اچھے لگتے ہیں, اور قرآن کو یہ سوچ کر نہیں پڑھتے کہ یہ تو وہی پرانا قرآن ہے, اس میں تو کوئی نئی بات ہی نہیں ہے, اور مجھے تو یہ سب آتا ہے. کسی ایک سسٹر نے کہا کہ وہ کسی جگہ اپنی ایک لے گئی بہو بیٹی کو, تو واپس آئیں اگلے دن کہا چلو, کہتے یہ سب مجھے آتا ہے, یہ میں نے میٹرک کی کلاس میں پڑھ لیا تھا. اچھا بھی پھر آپ پڑھانے لگ جاؤ ادھر اگر آپ کو سب آتا ہے. تو یاد رکھیے, طلب نہ ہو, نیکیوں میں آگے بڑھنے کا شوق نہ ہو تو یہ بات سنی نہیں جاتی. ان سے کہو بتاؤ اگر تم جانتے ہو کہ یہ زمین اور اس کی ساری آبادی کس کی ہے, یہ ضرور کہیں گے اللہ کی. کہو پھر تم ہوش میں کیوں نہیں آتے؟ ان سے پوچھو ساتوں آسمانوں اور عرش عظیم کا مالک کون ہے, یہ ضرور کہیں گے اللہ. کہو پھر تم ڈرتے کیوں نہیں؟ پوچھیں اپنے آپ سے میں ڈرتی ہوں؟ ان سے بتاؤ اگر تم جانتے ہو کہ ہر چیز پر اقتدار کس کا ہے اور کون ہے جو پناہ دیتا ہے اور اس کے مقابلے میں کوئی پناہ نہیں دے سکتا, وہ ضرور کہیں گے یہ بات تو اللہ ہی کے لیے ہے. کہو پھر کہاں سے تم کو دھوکہ لگتا ہے؟ آج بھی یہ دھوکہ انسانیت کو اللہ دھوکے سے نکال دے. جو عمر حق ہے وہ ہم ان کے سامنے لے آئے ہیں, اور کوئی شک نہیں یہ لوگ جھوٹے ہیں. اللہ نے کسی کو اپنی اولاد نہیں بنایا اور کوئی دوسرا خدا اس کے ساتھ بھی نہیں. اگر ایسا ہوتا تو ہر خدا اپنی خلق کو لے کر الگ ہو جاتا, پھر وہ ایک دوسرے پر چڑھ دوڑتے. پاک ہے اللہ ان باتوں سے جو یہ لوگ بناتے ہیں. کھلے اور چھپے کا جاننے والا اور وہ والا برتر ہے اس شرک سے جو یہ لوگ تجویز کر رہے ہیں. کیا بتایا کہ اللہ کی قدرت کو پہچانو, اتنی بڑی ہستی اس کے آگے میں کیا ہوں, اور اس نے تمہیں خود سے ڈرایا. اب اس کے بعد سورت کا آخری رکوع کہہ لیجیے, آخری آیتیں ہیں. ہر آئے دن نبی صلی اللہ علیہ وسلم کو دین کے نام پہ کسی نہ کسی مشکل میں ڈال دیتے تھے یہ لوگ, الزام, تانے, بدگمانیاں اور سب کچھ. اللہ نے ان سے بچنے کا طریقہ سکھایا, اور آج بھی یہ حقیقت ہے. اس راستے پہ جو چلتا ہے نا, ہر دن کوئی نہ کوئی تو کڑوی بات سنے گا, ہر دن کسی کی جہالت کا کوئی منظر تو دیکھے گا, تو اس کا علاج دعا. کیا ہے دعا؟ آئیے دیکھیے, اور یہی دعا آپ لوگ اپنی آج کی دعا میں بھی انشاءاللہ دیکھیں گے. اے نبی دعا کرو کہ پروردگار جس عذاب کی ان کو دھمکی دی جا رہی ہے وہ اگر میری موجودگی میں تو لائے تو اے میرے رب مجھے ان ظالم لوگوں میں شامل نہ کرنا. اور حقیقت یہ کہ ہم تمہاری آنکھوں کے سامنے ہی وہ چیز لے آنے کی پوری قدرت رکھتے ہیں جس کی دھمکی انہیں دیے جا رہے ہیں. اے نبی برائی کو اس طریقے سے دور کرو جو بہترین ہو, یعنی اینٹ کا جواب پتھر سے نہیں دو, پھول سے دو. جو کچھ باتیں وہ تم پر بناتے ہیں وہ ہمیں خوب معلوم ہے. اللہ کو پتہ ہے اس رستے میں لوگ باتیں کرتے ہیں، کرتے رہو، بلکہ تم ان کو نہ کہو، مجھ سے مانگو کیا، اور دعا کرو کہ پروردگار میں شیطان کی اکساہٹوں سے تیری پناہ مانگتا ہوں، بلکہ میرے رب میں تو اس سے بھی تیری پناہ مانگتا ہوں کہ وہ میرے پاس آئیں۔ یہ دعا یاد کر لیں، جب کوئی آپ سے دین کے نام پہ لڑے، بحث کرے، جہالت برتے، تو یہ دعا مانگے کہ اللہ مجھے نہ اس کے بدلے میں کچھ کہنے کی توفیق دینا۔ یہ لوگ اپنی کرنی سے بس نہ آئیں گے، یہاں تک کہ جب ان میں سے کسی کو موت آ جائے گی تو کہنا شروع کرے گا، اے میرے رب، مجھے اسی دنیا میں واپس بھیج دیجئے۔ کون سی؟ جو چھوڑ چکا، فی ما ترکتو، کہ میں چھوڑ آیا ہوں، امید ہے کہ میں نیک عمل کروں گا۔ پھر پارے کا تھیم یاد کر لیں، نیکیاں نیکیاں نیکیاں، نیکی کریں اور ڈریں، نیکی کریں اور ڈریں، کیونکہ موت کے وقت یہ خواہش کرتا ہے فاسق کہ ایک دفعہ پلٹنے کا موقع ملے۔ ہرگز نہیں، یہ تو بس ایک بات ہے جو وہ بول رہا ہے۔ اب ان سب مرنے والوں کے پیچھے ایک برزہ حائل ہے، دوسری زندگی کے دن تک، پھر جو ہی کہ سور پھونک دیا گیا، ان کے درمیان پھر کوئی رشتہ نہ رہے گا، اور نہ وہ ایک دوسرے کو پوچھیں گے۔ انہی رشتوں کی وجہ سے اللہ کو ناراض کرتے تھے، قبر میں جاتے ہی سب رشتے بھول جائیں گے۔ اس وقت جن کے پلڑے بھاری ہوں گے وہی فلاح پائیں گے۔ نیکیاں نیکیوں میں دوڑ لگائیں، وہاں ایک ایک انچ، ایک ایک پاؤ، ایک ایک چھٹانگ کی قدر آئے گی، جو دنیا میں صرف اس لیے چھوڑ دی کہ سوٹیبل نہیں ہے، ابھی حالات ٹھیک نہیں ہے۔ اور جن کے پلڑے ہلکے ہوں گے وہی لوگ ہوں گے جنہوں نے اپنے آپ کو گھاٹے میں ڈال لیا۔ یہ کن کے پلڑے ہلکے ہوں گے؟ جنہوں نے نیکیوں کو ہلکا جانا۔ وہ جہنم میں ہمیشہ رہیں گے، آگ ان کے چہروں کی کھال چاٹ جائے گی اور ان کے جبڑے باہر نکل آئیں گے۔ استغفر اللہ۔ ابن مسعود سے کسی نے پوچھا تھا، یہ کالے ہون کون ہے؟ کہا، کبھی بکرے کی بھنی بھی سری نہیں دیکھی؟ یہ ہے کلو، ہڈیوں، یہ گوشت جب جلے گا تو منہ کھل جائے گا۔ کبھی کھوپڑی دیکھے تو ایسے لگتا ہے مسکرا رہی ہے۔ استغفر اللہ۔ وجہ کیوں؟ سن لیجئے، کیا تم وہی لوگ نہیں ہو جو میری آیات تم کو سنائی جاتی تھی تو تم انہیں جھٹلاتے تھے؟ چھوڑو مولویوں کی باتیں، کون کہتا ہے ایسے ہی انہوں نے بدل دیا، اتنی سختی نہیں، سب ایسے ہی چلے گئے، اب میں کیا کروں اور وہ کیا کرے اور فلاں کیا کرے؟ وہ کہیں گے، ہمارے پروردگار، ہماری بدبختی ہم پر چھا گئی، غلبت علینا شقوتنا۔ دنیا میں تو بڑے خوش بخت سمجھتے تھے خود کو، ہم واقعی گمراہ لوگ تھے، اب کیا فائدہ اقرار جرم کا؟ اے پروردگار، اب ہمیں یہاں سے نکال دے۔ کہاں سے؟ جہنم سے۔ پھر اگر ہم ایسا قصور کریں تو ظالم ہوں گے؟ اللہ تعالیٰ جواب دے گا، دور رہو میرے سامنے سے۔ اخصو، اگر آپ عربی دیکھیں نا، قال اخصو فیہا ولا تکلمون، دور رہو میرے سامنے سے، پڑے رہو اسی میں اور مجھ سے بات نہ کرو۔ کتنا غصہ اللہ کو۔ اور اخصا کہتے ہیں کتے اور سور کو خود سے دھتکارنا۔ راہ جاتے جب کتا پیچھے پڑتا ہے نا تو پتھر کو اٹھا کے خس خس ایسے کرتے ہیں عرب لوگ، یعنی پڑے رہو اس جہنم میں، میرے سے بات بھی نہ کرو۔ بھئی وجہ کیا ہے؟ آپ وجہ ہائی لائٹ کر لیں، ان کا جرم کیا ہے؟ قتل کیا انہوں نے؟ نہیں، تم وہی لوگ تو ہو کہ میرے کچھ بندے جب کہتے تھے کہ ہمارے پروردگار، ہم ایمان لائے، ہمیں معاف کر دے، ہم پر رحم کر، تو سب رحیموں سے اچھا رحیم ہے۔ سبحان اللہ، اللہ کی طرف بلانے والے، تو تم ان کا مذاق بنا لیتے تھے، یہاں تک ان کی ضد نے تمہیں یہ بھی بھلا دیا کہ میں بھی کوئی ہوں، اور تم ان پر ہنستے رہے۔ آج ان کے صبر کا میں نے یہ پھل دیا کہ وہی کامیاب ہے۔ پھر اللہ تعالیٰ ان سے پوچھے گا، بتاؤ زمین میں تم کتنے سال رہے؟ وہاں ساری سال گرہیں، ڈیٹ آف برتھ بھول جائیں گے۔ کیا کہیں گے؟ وہ کہیں گے، ایک دن یا دن کا بھی کچھ حصہ ہم وہاں ٹھہرے ہیں۔ شمار کرنے والوں سے پوچھ لو، کوئی کوالٹی لائف تو گزاری نہیں، کوئی پروڈکٹیوٹی تو تھی نہیں، زندگی کا کوئی کارنامہ تو یاد ہی نہیں کہ ہماری وجہ سے یہ کچھ ہوا، تو کہیں گے لگتا ہے بس ایک ہی دن زندگی ضائع کر کے آگے ہیں۔ ارشاد ہوگا، تھوڑی ہی دیر ٹھہرے ہو نا، کاش تم نے یہ اس وقت جانا ہوتا، کیا تم نے یہ سمجھ رکھا تھا؟ یہ ہے کوسچن ہم سب کے ساتھ بھی۔ افحسب تم انما خلقناکم عبثا، کیا ہم نے تمہیں فضول پیدا کیا ہے اور تمہیں ہماری طرف کبھی پلٹنا نہیں ہے؟ तुमने जिंदगी को सिर्फ चंद रिश्ते निभाने का नाम समझा, खाने पीने मौज मस्ती का समझा। तो याद रखो, ये कॉस्ट्यूम मौत की सूरत में जब उतरेगा तो समझ आएगा कि तुम जिंदगी के इस ओनली चांस को जाया कर चुके हो। अकेले में बैठकर इन आयतों को सुने और इस पे गौर करें, अपनी मौत को इंसान सोचे और ये सब कुछ वहां अल्लाह ना करे अगर मेरे साथ हो गया तो मैंने क्या कमाया। क्या आप में से, मेरे में से कोई अब दोबारा इस वक्त इस उम्र में मैट्रिक में दाखिला ले सकता है, फर्स्ट ईयर कर सकता है? जो करना था कर चुके हैं, वो कहेंगे नहीं जाइए, अब आप इस उम्र से आगे चले गए। दुनिया में फिर भी लोगों को चांसेस दिया जाते हैं, अपने नंबर्स को रिपीट करवा लो, फिर टेस्ट दे दो, प्री टेस्ट। ये दुनिया ओनली चांस है, चुटकी काट के आज का दिन गुजर गया सो गुजर गया। नेकी नहीं की, अगले साल जो करूंगी वो अगला साल देखा जाएगा। कौन देखता है, कौन जीता है, किसको पता है कौन मरता है? तो आज इन दो सवालों के जवाब ले, अन्नम खलकनाकुम अबसा और अन्नकुम इलैना ला तुरजौन, दावा के लिए बेहतरीन आयतें, पर्पस ऑफ लाइफ। बस बालाओ बरतर है अल्लाह, बादशाह है हकीकी, कोई रब नहीं उसके सिवा, वही मालिक है बड़े अर्श का। और जो कि अल्लाह के साथ किसी और को माबूद पुकारे और जिसके लिए उसके पास कोई दलील नहीं, तो इसका हिसाब इसके रब के पास है, ऐसे काफिर कभी फलाह नहीं पा सकते। सूरत की पहली आयत पढ़िए, कद अफलहल मुमिनून, आखिर में इन्नहु ला युफलिहुल काफिरून। ये हैं दो मुख्तलिफ रवैये जीने के, रवैये फर्क हैं तो इंजाम भी फर्क होंगे। कहो क्या, वकुर रब्बिग़फिर वरहम वअंता खैरुर राहिमीन। ए नबी कहो, मेरे रब दरगुजर फरमा और रहम कर, और तू सब रहीमों से अच्छा रहीम है। अल्लाह हम पे रहम करते हैं। इंशाल्लाह क्लास के एंड पे आपको इन आयतों की तिलावत सुनाते हैं, बहुत खूबसूरत आयतें हैं। लेकिन अभी हम सूरत नूर पे चलेंगे, इसी दिल के साथ जो डरा हुआ है। और सूरत नूर जिंदगी में रोशनियां बखेरने वाली सूरत है।